नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइनबाट। संसदमा हुने प्री बजेट छलफल अन्यलमा प्रतिपक्षी दल भन्छ छलफल सम्भव छैन, हाम्रो विरोध जारी नै छ। नेपाल र श्रीलङ्काको समस्या फरक, अर्थशास्त्री वाग्ले कुशासन र नीतिगत कच्चापनको सवालमा भने दुवै मुलुकमा सरकारमा फरक नभएको तर्क। निगमको अभिलेखमा ग्यास पर्याप्त तर बजारमा छैन, अनुगमन भएन। बजेटलाई सरकारलाई खर्च गर्ने चुनौती, दुई महिनामा खर्च गर्नुपर्ने बजेट 7 खर्ब 54 अर्ब रुपियाँ पुग्यो। र मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि हुने। सङ्घीय संसदमा आगामी आर्थिक वर्ष 2079-80 पूर्व बजेट छलफल प्री बजेट डिस्कसन हुने नहुने अन्यल देखिएको छ। 30 वैशाखदेखि तोकिएको स्थानीय तहको चुनाव अघि संसद बैठक बस्ने सम्भावना छैन, तर सङ्घीय संसदमा बजेट प्रस्तुत हुनुभन्दा 15 दिन अगावै पूर्व बजेट छलफल सम्पन्न भइसक्नुपर्ने कानुनी व्यवस्था छ। चुनावका कारण संसदको बैठक राख्न सम्भव नभएपछि तोकिएकै समयमा पूर्व बजेट छलफल सम्पन्न गर्न नसकिने सरकारका एक मन्त्रीको भनाइरहेको छ। अहिले अधिकांश सांसदहरू आआफ्नो क्षेत्रमा पुगेका छन्, चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन्, त्यसैले स्थानीय तहको चुनाव अघि संसदको बैठक राख्न सम्भव छैन उहाँको भनाइरहेको छ। संसदमा एमाले गर्दै आएको विरोध समेत निरन्तरता पाउने सङ्केत छ, त्यसैले बजेट पूर्वको छलफल गर्ने कि नगर्ने भन्ने विषयमा अन्यल छ। हामी निष्कर्षमा पुग्न सकेका छैनौँ। नीति तथा कार्यक्रम के गर्ने भन्ने निर्णय नभएको भए पनि बजेट भने एमालेकै विरोधकै बीच संसदमा पास गर्ने उहाँले बताउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2075 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 अनुसार सङ्घीय संसदमा बजेट पेश गर्नु भन्दा कम्तीमा 15 दिन अघि संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने हुन्छ। सो अनुसार 31 वैशाखभित्र संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश भइसक्नुपर्छ। यदि 31 वैशाखभित्र संसद बैठक बस्न नसके प्री बजेट छलफल सम्पन्न गर्न कानुनले तोकेको 15 दिनको म्याद गुज्रनेछ। तर सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने संविधान र कानुनले गरेको व्यवस्था र अहिलेको धरातलीय अवस्थालाई समेत ध्यानमा राखेर सरकारले संसदका गतिविधि अघि बढाउने बताउनु भएको छ। सरकारको नीति तथा कार्यक्रम बजेट परम्परा र कानुनी व्यवस्था अनुसार नै बढाउने उहाँले दावी गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल एमालेसँग समेत परामर्श गरेर नीति तथा कार्यक्रम र बजेट अघि बढाउने उहाँले बताउनु भएको छ। अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय अभ्यास गर्नुको साटो संसदलाई निष्प्रभावी बनाउने गतिविधि सञ्चालन गरिरहेको छ। संसद लाई जीवन्त बनाउने दायित्व जति सरकारको छ त्यति प्रतिपक्षको पनि छ, उहाँले भन्नुभएको छ। तर नीति तथा कार्यक्रम र बजेट जस्तो विषयमा पनि एमाले बाधक हुँदैन भन्ने विश्वास छ, त्यसैले परम्परागत रूपमा संवैधानिक तथा कानुनी व्यवस्था अनुसार नै नीति तथा कार्यक्रम र बजेट अघि बढाउनेछ। नीति विगतको तुलनामा बजेट अधिवेशन बोलाउने समय भइसक्दा समेत सरकारले अधिवेशन आह्वानको निर्णय गर्न सकेको छैन। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। 2076 बजेट अधिवेशन 16 वैशाखमा सञ्चालन भएको थियो। 2077 26 वैशाखमा बजेट अधिवेशन सुरु भएको थियो, तर 2078 केपी शर्मा ओली नेतृत्वको सरकारले समयमै संसदको बजेट अधिवेशन बोलाएन। ओली सरकारले संसदमा पूर्व बजेट छलफल समेत गरेन। 7 जेठमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरी 15 जेठमा अध्यादेश मार्फत बजेट ल्याएको थियो। संसदमा हुने पेरी बजेट छलफल अन्यलमा नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाल र श्रीलङ्काको समस्या एउटै प्रकृतिको नभएको बताउनु भएको छ। उहाँले कुशासन र नीतिगत कच्चापनका सवालमा भने दुवै मुलुकका सरकार फरक नभएको बताउनुभयो। केही दिन अघि श्रीलङ्काको संसदमा त्यहाँको अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपायबारे बोलेर फर्किएका वाग्लेले नेपाल र श्रीलङ्काको समस्या एउटै प्रकृतिको नभएको स्पष्ट पार्नुभएको हो। नेपालको समस्या श्रीलङ्काको जस्तै हुँदै होइन। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको मुलुकको अहिलेको अर्थतन्त्र र आगामी दिशा सम्बन्धी छलफलमा बोल्दै वाग्लेले भन्नुभयो, तर नेपालको शासकीय कार्यशैली भने श्रीलङ्काकै जस्तै छ। श्रीलङ्काली सरकारले शासकीय शैलीका कारण अहिलेको समस्या आएकोले नेपाल पनि यस्तै प्रवृत्ति रहे समस्या नआउला भन्न सकिँदैन। सरकार हाँक्नेहरू देखिएको मैमत्ता कुशासन नीतिगत कच्चापन दुवै मुलुकका एउटै प्रकृतिको रहेको उहाँले बताउनु भएको छ। श्रीलङ्काको मुख्य समस्या तिर्न नसक्ने वैदेशिक ऋणको थुप्रोमा पर्नु नसक्ने स्वदानन्तर पूर्ण नसकिने स्वदानन्तर घाटा हो। वाग्लेले भन्नुभयो, हामीले यस्तो समस्या भोग्नु परेको छैन। विदेशी ऋणको साभा ब्याज तिर्न नेपाललाई कुनै समस्या छैन। केही समय अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर विभिन्न नेताहरूले पूर्वाधार निर्माणका लागि ऋण लिन डराउन नहुने मानसिकता रहेको जानकारी दिँदै वाग्लेले अहिले यस्तो मानसिकता फेरिएर मुलुकका लागि राम्रो भएको बताउनुभयो। ठुला पूर्वाधारले समृद्धि ल्याउँछ भन्ने धारणा कर्मश शिथिल भएको छ। वाग्लेले भन्नुभयो, यसले अन्धाधुन्धा वैदेशिक ऋण लिने क्रम घटाउनेछ। वाग्लेका अनुसार श्रीलङ्कामा आर्थिक सङ्कट आउनुमा मुख्य गरी तीनवटा विषय काम गरेका थिए। तीनवटा विषय, पहिलो, श्रीलङ्काली सरकारले अनावश्यक रूपमा विदेशी ऋण लिएर पूर्वाधार निर्माण गर्नु, दोस्रो, नचाहिँदो रूपमा करका दर परिवर्तन गर्नु र पर्यटन व्यवसाय खस्कनु हुन्। सरकारले अनुमान गरे जसरी इकोनोमिक रिटर्न दिन सकेको थिएन पूर्वाधार विकासले, श्रीलङ्काली सरकारले कसरी अनावश्यक रूपमा पूर्वाधार निर्माण गरेको थियो भन्ने एउटा उदाहरण दिँदै उहाँले भन्नुभयो, मटल्ला राजा पक्षले विमानस्थल बनाएपछि यहाँ दैनिक 10 लाख यात्रुलाई ओसार पसार गराउने अपेक्षा गरिएको थियो, तर त्यहाँ दैनिक 12 जना यात्रु मात्र आगमन भएको देखिएको छ। श्रीलङ्काको हम्बानटोटा पोर्ट मट्टाल राजपक्षले अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठुला लगानीको भौतिक पूर्वाधार निर्माण गरेको थियो। सरकारले केही आयोजनामा भ्रष्टाचार गर्नकै लागि पनि निर्माण गरेको थियो। वाग्लेका अनुसार श्रीलङ्काको सरकारले करका दरहरू पनि अनावश्यक रूपमा परिवर्तन गर्दै सर्वसाधारणलाई छुट दिने काम गरेको थियो। सरकारले 15% मूल्य अभिवृद्धि कर दरलाई एकैपटक 8% झारेको थियो भने अन्य करका सीमालाई पनि परिवर्तन गरेको थियो। यो कारण राजस्व असुली 30-35% सम्मले घट्दा खर्च समेत धान्न समस्या भएको थियो। त्यस्तै कृषि क्षेत्रमा बिना तयारी छोटो समयमै अर्ग्यानिक उत्पादन गर्ने नीति लिएर रासायनिक मलखादको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। यसले पनि आन्तरिक उत्पादन न्यून भएको थियो। नेपाल र श्रीलङ्काको समस्या फरक, तर कुशासन र नीतिगत कच्चापनको सवालमा भने दुवै मुलुकका सरकार मा फरक देखिएन। नागरिक दैनिकमा समाचार रहेको छ। मुलुकभर खाना पकाउने एलपी ग्यास मासिक 30 लाख सिलिन्डर मात्रै प्राप्त हुन्छ। अप्रिल महिनामा भारतीय आयल कर्पोरेसन आइओसीले 47,000 टन अर्थात् 33 लाख सिलिन्डर ग्यास भित्राएको छ। नेपाल आयल निगमको यो तथ्याङ्क अनुसार बजारमा ग्यास पर्याप्त उपलब्ध हुनुपर्ने हो, तर बजारको अवस्था हेर्दा निगमले यो अभिलेख झुटो साबित गरेको छ। हाल मुलुकभर 59 वटा ग्यास कम्पनी रहेका छन्। ती कम्पनीका करिब 1.5 करोड सिलिन्डर बजारमा उपलब्ध छन्, तर अधिकांश कम्पनीका ग्यास सिलिन्डर अहिले सहजै पाइँदैन। निजी मात्रै होइन, सरकारी ग्यास उत्पादन कम्पनी एसटिसीकै पनि ग्यास सिलिन्डर अभाव देखिएको छ। निगमले ग्यास अभाव नरहेको दावी गरे पनि अवस्था सहज नभएको बताउँछन् उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। निगमले पर्याप्त सहज भनेर आफ्नो कमी कमजोरी लुकाउन खोजेको छ। ग्यासकै लागि 2-3 दिन सात दुई तीन साता कुर्नुपर्ने बाध्यता छ। उहाँले भन्नुभयो निगमले झूट बताइरहेको छ। एक महिना अघि ग्यास उद्योगीले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए, जसको कारण चैत छदेखि दुई सातासम्म ढुवानी अवरोध हुँदा बजारमा ग्यासको अभाव देखिएको थियो। निगमको अभिलेखमा ग्यास पर्याप्त तर बजारमा छैन। कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
निर्वाचनको उत्सव हो यो गाउँ राष्ट्रिय गान, यो हो गोप्य मतदान, यो हो गोप्य मतदान।
छैन कुनै डर, अब छैन कुनै कर,
निर्वाचनको प्रक्रियामा अब सबको भर,
आफ्नै मूल्य मान्यता यो आफ्नै पहिचान, यो हो गोप्य मतदान, यो हो गोप्य मतदान।
हरेकको एक मतको उस्तै मूल्य हुने,
एकै मतले हराउने अनि जिताउने।
डर के को चिन्ता के को अभिमान, यो हो गोप्य मतदान, यो हो गोप्य मतदान।
यही 2079 साल वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा आफूले रोजेको उम्मेदवारको चिन्हमा सही तरिकाले छाप लगाऊ।
नेपाल सरकार विज्ञापन बोर्ड।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नि हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनेन्स लिमिटेड, प्रधान कार्यालय नयाँ मानेश्वर काठमाडौँ, फोन 147-94-170, शाखा कार्यालय न्यू रोड चाबहिल गोङ्गबु र कलङ्की।
भर्खरै विवाह भएको यो जोडी त पैसा पो गनिरहेको छ त, हनीमुन मनाउन जाने तयारीमा पैसा गनिरहेको हो क्या तिमीहरूले?
यस्तो होइन काका, हाम्रो बिहेमा घोडा धोएर टिका लगाएर हामीलाई आशीर्वाद स्वरूप प्राप्त भएको रकम कति भएछ भनेर गनेको नि।
अनि यसरी पैसा गन्ने मात्रै कि सुरक्षित र बढी ब्याज दिने बैङ्कमा पनि राख्ने त?
हामीले पनि त्यस्तै ब्याङ्क खोजिरहेको छौँ नि काका, अब त भविष्यको कुरा छ नि।
त्यही त, कुन ब्याङ्क होला त्यस्तो?
अब कुन ब्याङ्क भनेर भन्नै पर्दैन, हातमा थुक लाएर पैसा गन्नै पर्दैन। सिधै तपाईँ हाम्रो घर आँगनको ब्याङ्क कृषि विकास ब्याङ्कमा जाने, खुरुक्क पैसा जम्मा गर्ने, पैसा पनि सुरक्षित, ब्याज पनि बढी।
ल त्यसो भए पहिले यो सबै पैसा लगेर कृषि विकास ब्याङ्कमा जम्मा गरौँ, अनि यसको ब्याज आउन थालेपछि हनीमुन मनाउन जाउँला। कसो त प्यारी?
ठिक छ प्यारा।
सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको ब्याङ्क कृषि विकास ब्याङ्क।
हे बाबा, हेर त हेर, कृषि विकास ब्याङ्कको सेवा।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। बैङ्क तथा वित्तीय संस्थाले उच्च दरको कर्जा विस्तार गरे पनि मुलुकको आर्थिक वृद्धिमा योगदान नगर्ने भएको विज्ञहरूले औल्याएका छन्। आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अर्थ संवादमा अर्थविदहरूले पछिल्ला वर्षहरूमा बैङ्क तथा वित्तीय संस्थाद्वारा प्रभावित कर्जा को उच्च दर बढिरहँदा पनि आर्थिक वृद्धि दर निकै न्यून रहेको, कुनै वर्ष ऋणात्मक हुनुले यसलाई पुष्टि गरेको बताएका छन्। अर्थशास्त्री विश्वास गौचनले धारणा राख्दै भन्नुभएको छ, कर्जा विस्तारको वार्षिक लक्ष्य घटाएर बढीमा 15% झार्नुपर्छ। त्यस्तै अर्थतन्त्रका विषयमा आफ्नो धारणा राख्दै विश्व बैङ्की वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले आत्तिहाल्नुपर्ने अवस्था नभएको र संवेदनशील भएर निर्णय लिनुपर्ने अवस्था आएको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्चाले अर्थतन्त्रको अवस्था बिग्रनुमा निजी क्षेत्रको कुनै भूमिका नरहेको बताउनु भएको छ। त्यस्तै बैङ्कर सङ्घका उपाध्यक्ष सुनिल केसिनले आगामी वर्ष पनि तरलता समस्या यथावत नै रहने सङ्केत गर्नुभएको छ भने अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र उप्रेतीले आउँदा दिनमा अर्थतन्त्रमा अनुभव हुने गरी सुधार आउने बताउनु भएको छ। पुँजीगत बजेटको ठूलो हिस्साको खर्च नहुने परिपाटी यसपालि दोहोरिने देखिएको छ। आर्थिक वर्ष 2078-79 सकिन दुई महिना बाँकी रहँदा सरकारले यस वर्षका लागि विनियोजन गरेको बजेट झन्डै आधा अंश मात्र खर्च हुने सकेको छैन। चालु खर्च बढे पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन। सरकारी खर्च तथा आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि 16 अर्ब 32 अर्बको बजेट ल्याइएकोमा अहिलेसम्म 8 खर्ब 78 अर्ब रुपियाँ मात्रै खर्च भएको छ। 7 खर्ब 54 अर्ब रुपियाँ बजेट खर्च हुन बाँकी छ। सुरुमा 16 खर्ब 32 अर्बको खर्च बजेट सार्वजनिक गरेको सरकारले त्यो लक्ष्य प्राप्त हुन नसक्ने निश्चित भएपछि मध्यावधि समीक्षा मार्फत आकार भने घटाएको छ। वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न वित्तीय समाधानको विविधीकरण गर्न नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैङ्क बीच 15 करोड अमेरिकी डलर बराबरको वृद्धिका लागि वित्त विकासका निम्ति ऋण सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधु कुमार मरासिनी र विश्व बैङ्कका तर्फबाट मालदिप्स नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जार्बोसले हस्ताक्षर गर्नुभएको छ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको र चालु आर्थिक वर्षमा केही ब्याज दर बढ्न सक्ने सङ्केत गर्नुभएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइकेनले बुधबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष 5.8 रहँदा यस वर्ष 5.5% आर्थिक वृद्धि सन्तोषजनक नै मान्नुपर्ने तर्क गर्नुभएको। आर्थिक वृद्धि भए तापनि अझै वित्तीय सन्तुलन कायम भइ नसकेकोले कर्जाको माग बढ्दो क्रममा नै रहेको तथा निक्षेप घट्दो क्रममा रहेकोले ब्याज दरमा अझ दबाव पर्न सक्ने बताउनु भएको हो। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिद दर 121.97 रुपियाँ, बिक्री दर 122.57 रुपियाँ, संयुक्त अरब इमिरेट दिराम एकको खरिद दर 33.21 रुपियाँ, बिक्री दर 33.27 रुपियाँ, मलेसियन रिङ्गिट एकको खरिद दर 28.02 रुपियाँ, बिक्री दर 28.15 रुपियाँ, डेनिस क्रोनर एकको खरिद दर 17.25 रुपियाँ, बिक्री दर 17.34 रुपियाँ, कुवेती दिनार एकको खरिद दर 397.74 रुपियाँ, बिक्री दर 379.69 रुपियाँ, र बहराइन दिनार एकको खरिद दर 323.53 रुपियाँ, बिक्री दर 325.12 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।